नमस्कार। कार्यक्रम हातीमालोको आजको श्रृङ्खलामा प्राविधिक कक्षाका मित्र राजेन्द्र श्रेष्ठसँगै म पुष्कर अधिकारी। कार्यक्रम हातेमालो सुने जितिन्छ विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हातेमालो हामी साप्ताहिक रूपमा हरेक हप्ताको शनिबार बिहान 11 बजेको विजय खबरपछि लिएर तपाईँको माझमा उपस्थित हुने गर्दछौँ। कार्यक्रममा हामीले लागु पदार्थ दुर्विषयनीसँग सम्बन्धित विभिन्न विषयमा रहेर चर्चा परिचर्चा गर्नेछौँ। समाजमा व्यापक रूपमा रहेको लागु पदार्थ र दुर्विषयनी नियन्त्रण गर्ने हाम्रो प्रयास रहनेछ। विश्वमा धेरै मात्रामा मान्छेहरू दुर्व्यसनका कारण शिकार भइरहेका छन्। हाम्रो देशमा पनि लाखौँ सङ्ख्यामा मानिसहरूले दुर्व्यसनका कारण अकालमा ज्यान गुमाउनु परिरहेको छ। हाम्रो समाजमा लागु पदार्थ भन्नाले चरेस, कोकिन, हिरोइन आदिलाई जनाउँछ, जसको प्रयोग गर्नुलाई नै दुर्व्यसनी भनिन्छ। यसले कसैको बलो गर्दैन। यस्ता पदार्थको नियन्त्रणका लागि हामी सबै जुट्नुपर्ने देखिएको छ। विभिन्न श्रृङ्खलामा हामीले विभिन्न व्यक्तिहरूका विचारहरू राख्दै आएका छौँ। आजको श्रृङ्खलामा हामीसँग चितवन फाउन्डेसन नेपालका कोअर्डिनेटर अनेरा सबियु चितवन जिल्ला अध्यक्ष तथा समाजसेवी युवा दिपन भण्डारीसँग कुराकानी गरेका छौँ। लागौँ उहाँलाई कार्यक्रममा स्वागत गर्नतर्फ। यहाँलाई स्वागत छ कार्यक्रममा हातीमालमा।
धन्यवाद।
आरामै हुनुहुन्छ?
आरामै।
हाल केमा व्यस्त रहिरहनु भएको छ?
अहिले म अनेरा सुबीको जिल्ला अध्यक्ष र सुधार केन्द्र चाहिँ चितवन फाउन्डेसनको प्रोग्राम कोअर्डिनेटरको हैसियतले म अहिले व्यस्त नै छु। अहिले
राजनीतिक क्षेत्रमा पनि आबद्ध भइभई सुधार केन्द्र खोलेको छु पनि भन्नुभयो। विशेष गरी समाज सेवातिर लाग्नुभएको चाहिँ कति भयो?
म लगभग हामीले यो कन्सेप्ट ल्याएको 3 वर्ष भएको थियो। हामीले सञ्चालन गरेको लगभग 1.5 वर्ष यो चितवन फाउन्डेसन नेपाल सञ्चालन गरिरहेका छौँ।
चितवन फाउन्डेसन नेपालमा कस्ता कस्ता व्यक्तिहरूलाई त्यहाँ हामीले राखेर उपचार गराइरहेको छ?
अहिले चाहिँ हाम्रो अल्कोहल एडिक्सनहरू जस्तो सिरिन्जहरू भन्ने हामीले नर्मल भाषामा बुझ्ने भाषामा सुईको प्रयोगकर्ताहरू अलि बढी मात्रामा र जुन यो भ्याट ट्यापहरू चाहिँ बढी मात्रामा एउटा प्रयोग गर्ने युवा पिँढी जुन कलेजमा पढिरहने र परिवारको एउटा पैसा लिएर र सामान्य जीवनलाई पनि एउटा कुलततिर लाने चाहिँ मानिसहरूमा एउटा मानसपटलमा आनन्दको जिन्दगी भनेकै कुलत हो, जुन नसामरमा रमिसकेपछि मजा हुन्छ भन्ने सोचाइ एउटा युवा पिँढीमा रकोलाई हामी यो चिर्दै लगिरहेका छौँ। हामीले विभिन्न किसिमका माध्यम जस्तै हामीले विभिन्न नगरपालिकाहरूमा प्रोग्रामहरू चलाइरहेका छौँ लागु पदार्थको विरुद्धमा। जस्तो हामीले नारायण नगरपालिकामा, चित्रवन नगरपालिकामा हामीले नियमित रूपमा यो जनचेतना आमा समूहको माध्यमबाट यो प्रोग्रामहरू लिएर समाजसामु लिएर गइरहेका छौँ। अहिले
विशेष गरी अहिले तपाईँले गरिरहेको संस्थामा कतिजना आबद्ध हुनुहुन्छ? विशेष गरी कुन समूहका आबद्ध हुनुहुन्छ?
यसमा अल्कोहल एडिक्ट र चाहिँ यो सिरिन्ज प्रयोग गर्ने एडिक्सनमा लागेका मानिसहरू चाहिँ आबद्ध चाहिँ हुनुहुन्छ। अहिले हाम्रो लगभग 45 जनाको एराउन्डमा हुनुहुन्छ। हामीले त्यसमा पनि लगभग 4-5 जना जुन चाहिँ उपचार गराउन नसक्ने परिवारलाई पनि हामीले एउटा विभिन्न कार्यक्रमहरूको माध्यमबाट जस्तो फाउन्डेसन जुटाएर पनि हामीले उपचार दिइरहेका छौँ। अहिले चाहिँ
विशेष गरी कुन समूहका व्यक्तिहरू तपाईँको संस्थामा आबद्ध भएर उपचार गराइरहनु भएको छ?
एकदम यो चाहिँ हाम्रो भन्नुपर्दा यो देशलाई नै एउटा देशको कडाधार रूपमा मानिएका युवा पिँढीहरू चाहिँ यो लागु पदार्थ औषधमा एकदम बढी मात्रामा सिरिन्ज प्रयोग गर्ने हुने र चाहिँ त्यस्तो चाहिँ एउटा ट्याब्लेट भ्याटहरू प्रयोग गर्ने चाहिँ युवा पिँढी र अल्कोहल एडिक्ट चाहिँ अलि बुढाहरूमा चाहिँ एडिक्सन अल्कोहल एडिक्सनमा चाहिँ बुढाहरू चाहिँ रहिरहनु भएको छ हाम्रो उसमा चाहिँ।
हामीले सरस्वती हेर्दाखेरि पनि युवा पिँढी अलि बढी भेटिने र विशेष गरी अलि पाका व्यक्तिहरू कम भेटिने त नर्मल रूपमा समाजमा देखिरहेको छ। तर पनि युवा पिँढीमा बन्नुको कारण चाहिँ के जस्तो लाग्छ? तपाईँ त एकजना राजनीतिक क्षेत्रमा पनि आबद्ध भएर धेरै काम गरिरहनु भएको छ। विशेष गरी यो दुई पाटोमा मिलाएर हेर्दा युवा वर्गहरू चाहिँ यसमा दुर्व्यसनीमा फस्नुको मेन कारण चाहिँ के जस्तो लाग्छ?
अहिले हाम्रो देशमा एउटा जर्जर समस्याको रूपमा रहेको चाहिँ बेरोजगारी समस्या, बेरोजगारी सँगसँगै मानिसमा एउटा हामीलाई देशको नाका जुन इन्डियाबाट आउने नाकाहरू एउटा खुला नाका भएको कारणले गर्दा पनि त्यहाँबाट लागु पदार्थहरू भित्रिनेको नाकाको रूपमा रहिरहेको छ र युवा पिँढीमा बेरोजगारको समस्या, उहाँहरू पढिसकेपछि रोजगार नपाउनु, रोजगार नपाइसकेपछि अनि त्यही लैलैमा लाग्ने र एउटा सङ्गत पनि यसको मूल कारण रहेको छ।
अनेरा सोभि जिल्ला संयोजकको रूपमा पनि काम गरिरहनु भएको छ। अनि पार्टीको हिसाबमा र व्यक्तिगत हिसाबमा हेर्ने हो भने लागू पदार्थ दुर्व्यसनी न्यूनीकरण गर्नको लागि कसरी अगाडि बढ्न सकियो भने यसलाई कम गर्न सकिन्छ?
यसलाई सर्वप्रथम त हामीले रोजगारको सिर्जना गर्नुपर्छ। यसको लागि पनि कम गर्नको लागि हामीले आमा समूहहरूको माध्यमबाट जुन आमाहरूलाई थाहै हुँदैन छोराहरूले प्रयोग गरेर आउँदाखेरि जुन त्यो एडिक्सनहरू कुनै पनि एडिक्सन गनाउँदैन र त्यो लागू पदार्थ खाइसकेपछिका लक्षणहरू आमाहरूलाई जानकारी भयो भने आमाको एउटा आमासहित प्रोग्राम भनेर ल्याएका थियौँ। आमा र चाहिँ आमा र हामी बिचको प्रोग्राम भनेर आमा अभियान चलाइरहेका छौँ। आमासँग यो लान सकियो र यसका लक्षणहरू भन्न सकियो भने यसलाई धेरै थोरै न्यूनीकरण गर्न सकिन्छ। यसरी नै हामीले विभिन्न जस्तै हामीले पूर्व अहिले महानगरपालिका भएको नारायण नगरपालिका चितवन नगरपालिकामा प्रत्येक वडामा हामीले एउटा जनचेतना कार्यक्रम आमासित जनचेतना भन्ने कार्यक्रम सञ्चालन गरिएका थियौँ। त्यो कार्यक्रममा चाहिँ अहिले केही न केही रूपमा आमाहरूले नै फोन गरेर ल मेरो छोरालाई सुधार्न पर्यो भनेर एउटा चाहिँ कुराहरू भइरहेको र एकदम त्यो हुँदा नि मलाई अलिक खुसी लाग्छ किनभने हामी त्यही प्रोग्राममा थिएँ। म एउटा अनेर सुबेको जिल्ला अध्यक्ष र म राजनीतिको यात्रामा लागिरहँदाखेरि मलाई पनि त्यसमा गर्व छ कि यो लागू पदार्थ अन्त्य गर्न चाहिँ नसके पनि न्यूनीकरणमा हामी लागिरहेका छौँ भन्ने कुरा चाहिँ अन्य समाजी पाटोहरूमा म छु। यो हुँदाखेरि थोरै आमाहरूलाई बढी मात्रामा पिरलो हुने र बुवाहरू बेरोजगार कारणले विदेश हुनुपर्ने त्यही विदेशी कारणले आमाहरूलाई नटेरेर यो चाहिँ लागू पदार्थमा बढी मात्रामा युवाहरू हुमिएको म देख्छु।
विशेष गरी लागू पदार्थ दुर्व्यसनीमा जुन पनि आमाहरूले फोन गरेर पनि हामीलाई यसो सुधार्नु पर्यो हाम्रो परिवार पनि यस्तो आयो समस्या आयो भनेर भनिरहनु भएको छ, उहाँहरूको यसो फ्यामिली ब्याकग्राउन्ड हेर्दाखेरि उहाँहरूको परिवार चाहिँ कस्तो छ?
यसमा खास त यसको हेर्दाखेरि धनाट्य परिवार पनि यसमा आबद्ध छ अनि यसमा तल्लो वर्ग र माथिल्लो वर्ग चाहिँ विशेष मात्रामा यो लागू पदार्थमा यो अहिलेसम्मको नतिजामा त्यस्तो देखिरहेको जो तल्लो वर्गका हुनुहुन्छ उहाँहरू र माथिल्लो वर्गका धनाट्य व्यक्तिका छोरीहरू पनि यसमा यो लागू पदार्थमा फसिरहनु भएको छ।
सरकारी क्षेत्रबाट लागू पदार्थ दुर्व्यसनीको न्यूनीकरण गर्नका लागि भनेर विभिन्न सरकारी निकायबाट पनि आवाजहरू उठ्दै आइरहेको छ। त्यस्तै गरी सामाजिक समाजमा सामाजिक कार्यहरू गर्ने व्यक्तिहरूले पनि उठाउँदै आइरहनु भएको छ अनि फेरि राजनीतिक तहबाट पनि यसलाई न्यूनीकरण गर्नका लागि पहल भइरहँदा पनि तर पनि कता कता केही नमिलेको हो कि यसलाई अझै पनि प्रभावकारी रूपमा लान नसकिएको हो कि जस्तो पनि हामी देख्न सक्छौँ नि। यसमा चाहिँ तपाईँको आफ्नो विचारमा तपाईँको एकदम युवा अवस्थाको व्यक्ति पनि हुनुहुन्छ र राजनीतिक सँगसँगै सामाजिक कार्यमा अगाडि बढिरहनु भएको छ, कसरी निरन्तरता दिन सकियो भने चाहिँ यसलाई न्यूनीकरण गर्न सकिन्छ?
यो न्यूनीकरणको लागि खास त सामाजिक तपाईँले भन्नुभयो सरकारीको निकाय पनि यसमा आबद्ध छ, सरकार निकायले नियमित गरिरहेको छ। यो के भयो भने पछिल्लो समयमा जुन चाहिँ बोलबालाको भरमा प्रोग्राम गर्ने चाहिँ लिखित चाहिँ प्रतिवेदनको आधारमा र एउटा सामान्य कोठामा बसेको आधारमा काम नगरिकन फिल्डमा काम नगरिकन चाहिँ यस यतिजना उपचार गरियो यस्तो गरियो उस्तो गरियो एउटा सामान्य चाहिँ फर्जी चाहिँ एउटा रिपोर्टिङको आधारमा सरकारी पैसा पहुँच र चाहिँ सत्ता दुरुपयोगको आधारमा अहिले जुनसम्म यो ट्रेन त्यस्तो खाले ट्रेनले गर्दा यो प्रोग्राम प्रभावकारी हुन सकेको मेरो बुझाइमा। जस्तो हामीले पनि चितवन नगरपालिकामा सरकारी क्षेत्रबाट प्रोग्राम गरियो त्यसमा दस लगभग तिन चारवटा मात्रै त्यसमा हामीले समेट्ने भनिएको थियो, समय सन्दर्भ अनुसार हामीले छ सातवटा आठवटा गरियो अनि त्यसपछि जे कामको लागि छ पैसा त्यो कामको तल्लो सतह सम्म नपुग्नु पनि यसको मूल ज्वरो समस्या हो। यसलाई तल्लो लेभलसम्म पुर्याउनको लागि एकदम हामी सरकार पक्षलाई पनि बारम्बार घचघचाइरहेका छौँ किनभने जसले काम गर्छ त्यो मान्छेलाई दिनुहोस् अनि सुधार केन्द्रलाई यतिसम्म भन्न सकियो म यो सुधार केन्द्रमा मेरो आफ्नो फ्यामिली कोही नहुँदा पनि मलाई किन यसमा लाग्न मन लागिरहेको छ तपाईँले कुरा जानकारी गराउँ। जस्तो यो सुधार गर्ने क्रममा र हरेक किसिमका यातना दिइन्छ भन्ने कुरा तपाईँले पनि सुन्नुभयो होला सुधार केन्द्रमा यातना
मान्छेहरूको भरम छ अलिकति सुधार केन्द्रमा राखिसकेपछि त्यहाँ पीडा दिएर अथवा त्यहाँ मानसिक तनाव दिएर पनि सुधारिन्छ भन्ने मानसिकमा जुन भरम छ नि यसलाई चिर्नको लागि तपाईँ त एकदम एउटा संस्था खोलेर बसिरहनु भएको छ, के भन्न चाहनुहुन्छ?
यो बिल्कुल त्यस्तो हुँदैन। त्यसमा कुनै रिहेबिलिटी सेन्टरले त्यस्तो गरे होला, त्यसमा अब रिहेबिलिटी सेन्टरले त्यस्तो गर्न पनि सक्छ किनभने त्यो एउटा बन्द कोठामा गरिने उपचारहरू हुन्। जस्तो रिहेबिलिटी सेन्टरमा हाम्रो चाहिँ विभिन्न किसिमका हामी म चाहिँ एउटा प्रेम मार्गबाट रिहेबिलिटी सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो चितवन फाउन्डेसन नेपालको मूल उद्देश्य हो। प्रेमको माध्यमबाट निको बनाउनुपर्छ, उहाँहरूलाई त्यो लागू पदार्थ पीडालाई बिर्साउनुपर्छ भन्ने हाम्रो मान्यता हो अनि त्यो मात्रै मात्रै नभइकन हामी चेतन फाउन्डेसनमा हामीले विभिन्न किसिमका हामीले चरणहरू छुट्याएका हुन्छौँ. लुगा धुने टाइम छुट्टै हुन्छ, हाम्रो लुगा धुने दिन छुट्टै हुन्छ, त्यसमा मनोरञ्जन गर्ने दिनहरू पनि हुन्छ. जस्तो हाम्रो दिनमा बिहान उठ्ने बित्तिकै पहिलो सेसन बिहान उठिन्छ, उठिसकेपछि हातमुख धुन लगाइन्छ, हातमुख धुन लगाइसकेपछि उसलाई एउटा चाहिँ पिटी परेड खेलाइसकेपछि अनि एउटा आफ्नो सुत्ने उठ्ने बेडहरू सफा गर्न लगाइन्छ. त्यति गरिसकेपछि एउटा चिया चना के चिया हाम्रो दैनिक रूपमा रोटेसन हुन्छ, कहिले चना हुन्छ कहिले चिया दुनोट हुन्छ, यस्तो रोटेसनमा खाना हुनुहुन्छ. जस्तो सोमबार बिहिबार हामीले एउटा डाइटलाई पनि चाहिँ मिलाएका छौँ. जस्तो उहाँहरूलाई मासुको चाहिँ आपूर्ति गर्नको लागि हामीले हप्ताको 3 मासु खुवाउँछौँ. मासु पनि भिन्न भिन्नै प्रकारको, कुनै दिनमा हामीले अब चाहिँ खसीको खुवाउँछौँ, कुनै कुखुरा, यसरी मिलाएर उहाँहरूलाई स्वास्थ्य उपचार नियमित रूपमा गरिरहेका
छौँ. समय अनुसार सेड्युल सेड्युल मिलाएर यहाँहरूले दिइरहनु भएको छ. यसको उपचार प्रक्रिया चाहिँ खास कस्तो कस्तो तरिकाले गरिन्छ, कुन स्टेपबाट गरिन्छ?
यो हाम्रो पहिलो सुरुमा सिक बडी भन्ने एउटा पिरियड हुन्छ, जबकि त्यो मान्छे लागु पदार्थमा डुबिसकेको मान्छे हामीले छुट्टै कोठामा लगेर सिक बडी भनिन्छ. त्यो चाहिँ रेगुलर नसामा लागिरहेको छ यो भन्ने कुरा उसलाई चाहिँ नियमित हामी त्यसलाई एउटा छुट्टै मान्छे एउटा नियमित काउन्सिलिङ गर्ने एउटा छुट्टै व्यक्तिको हामी निगरानीमा राखिन्छ. उसलाई नियमित रूपमा त्यसलाई एक हप्तासम्म यो खानुहुन्न यस्तो गर्नुहुन्न भनेर ऊ सिक बडीको पिरियडमा ऊ धेरै नसामा आतल्लिरहेको हुन्छ. उसलाई सम्झाउनको लागि हामी छुट्टै एउटा मान्छे 1 हप्ता 10 दिन उसलाई नियमित सिक बडीको रूपमा राखिन्छ. अनि त्यसपछि हामीलाई फेमिली भन्ने हुन्छ, एउटा पारिवारिक वातावरण भनेको लगभग त्यो सिक बडी पिरियडबाट माथि उठिसकेपछि पारिवारिक पिरियड हुन्छ. त्यसमा हामी 45 जति त्यो सिक बडीबाट उठेका मानिसहरूमा चाहिँ 40 हाम्रो यतापट्टि हाम्रो पारिवारिक फ्यामिली भन्ने हुन्छ. त्यसमा चाहिँ लागु पदार्थबाट म उठिसकेँ र म अहिले पनि लागु पदार्थ चाहिँ प्रयोगकर्ता चाहिँ हो, तैपनि म पुरै सिक भइसक्यो, बिमारी अवस्था मेरो होइन, म केही गर्न सक्छु भन्ने कुरो हुन्छ. र हामी नियमित रूपमा हरेक क्रियाकलापहरू हाम्रो सरसफाइदेखि हुन्छ, सबै त्यहीभित्र बसेर सरसफाइ गर्ने र नियमित र मनोरञ्जनका पिरियडहरू हुन्छन्, योगा पिरियड हुन्छ, अनि त्यसपछि आएर काउन्सिलिङ पिरियड हुन्छ. हाम्रा लगभग 15-20 जति हाम्रो स्टाफहरू हुन्छन् उहाँले काउन्सिलिङ छुट्टै गर्नुहुन्छ. कहाँ चाहिँ विभिन्न किसिमका नियमित रूपमा हामीले काउन्ट गरिरहेका हुन्छौँ उहाँहरूलाई के छ कसो छ तपाईँहरूलाई के असिजिलो छ कि भनेर हामी नियमित रूपमा अन्तर्क्रियामा जुटिरहेका छौँ. जस्तै अस्ति सेभ द चिल्ड्रेनले हाम्रो प्रोग्राम राम्रो लगाएर सेभ द चिल्ड्रेन चाहिँ नियमित उपचारको क्रममा उसले पनि एक दिन चासो देखाएर औषधि उपचार गर्नको लागि उहाँले एउटा क्लिनिक सञ्चालन गरिदिनु भयो. त्यसमा सेभ द चिल्ड्रेनलाई पनि यहाँबाट धन्यवाद दिन चाहन्छु. यसरी नियमित प्रक्रियाहरू चाहिँ हाम्रोमा छ र हामीलाई चाहिँ उपचार गर्न हामीले यो म समाजमा एउटा अनारसबेगु जिल्ला अध्यक्षको हैसियतले कुनै परिवारले दुःख पाएर उपचार गर्न सक्नुभएको छैन भने नियमित भात खुवाउने पैसा मिनिमाइज गर्नुहोस् अनि अन्य अवस्था उपचार खर्च हामी बिहोर्छौँ भनेर पनि हामीले गरिरहेका छौँ. अहिले त्यस्ता मान्छेहरू हाम्रोमा 4-5 हुनुहुन्छ जो उहाँले जस्तो हामीलाई सरकारले 17-18 लिनुहोस् भन्नुहुन्छ, तर उहाँलाई सीमित भात खुवाउनको लागि मात्रै तपाईँले 5-6 बिहोर्नुहोस् तर तपाईँको छोरा सुधार्नुहोस् भन्नेसम्म हामी त्यसरी 4-5 नियमित 1 4-5 दरले उपचार गरिरहेका हुन्छ.
विशेष गरी उपचारको क्रममा पनि यहाँले प्रोसेस बाई गरिन्छ भन्नुभयो. खास हाम्रो सुधार केन्द्रमा राखिसकेपछि सुरुको दिनदेखि कति महिनाको अन्तरालमा चाहिँ जुन चाहिँ लागु पदार्थ दुर्व्यसनी प्रयोगकर्ता हुन्छ ऊ चाहिँ लागु पदार्थ दुर्व्यसनीबाट मुक्त पाउन सक्छ होला?
लगभग हामीले 6 एउटा पिरियड राखेका हुन्छौँ. 6 पहिलो सिक बडी भन्ने मैले भने त्यो एउटा उपचार भएर निस्किसकेका हुन्छ अनि उसलाई परिवारमा 1 राखिन्छ हामीले 6 बस्ने कोर्समा. अनि त्यसपछि आएर उसलाई फेरि त्यो 1 परिवारमा बसिसकेपछि 45 पारिवारिक पिरियड हेरिन्छ ऊ कस्तोसम्म घुलमिल हुनसक्छ भन्ने हुन्छ. अनि उसले त्यहीँबाट उसलाई फेरि त्यहाँ सुपरभाइजरहरू हामीले बनाएका हुन्छौँ. त्यत्रो 45 हेर्ने उहाँहरूबाटै भयो भने उनीहरूको चाहिँ अम डेभलप हुन्छ, होइन एउटा आफूले नेतृत्व गर्ने क्षमताको विकास हुन्छ भनेर उहाँहरूलाई नै एउटा सुपरभाइजर अनि त्यस कमान्डर अनि त्यसपछि विभिन्न किसिमका चाहिँ विभिन्न डिपार्टहरू हुन्छ त्यो डिपार्टको बिस्तारै हेड बनाउँदै लगेर अनि अलराउन्डर बनाइन्छ. यसरी उहाँहरूलाई नै चाहिँ एउटा चाहिँ नेतृत्व डेभलप गर्नको लागि उहाँहरूलाई दिनको 1 हामीले नियमित रूपमा उहाँहरूलाई आफू त्यो अवस्था हुँदा कस्तो थिए भन्ने कुरा चाहिँ पीडा व्यक्त गर्ने समय पनि छुट्याएका हुन्छौँ.
कतिपय अभिभावकहरू के भन्नुहुन्छ भने हामीले सुधार केन्द्रमा त राखिन्छ, 6-7 राख्यो, फेरि छोरो घर आयो, फेरि नै त्यही नसामा डुबिरहेको पनि छ भन्ने पनि गुनासो आइरहेको छ. त्यसलाई सुधार केन्द्रमा राखिसकेपछि कम्प्लिट रूपमा न्यूनीकरण गर्न नसकिने अवस्था हो या अथवा मानसिक सोचाइलाई परिवर्तन गर्न नसके?
होइन, त्यो पुरै रूपमा न्यूनीकरण हुन्छ होइन, तर हामीसँग नियमित प्रक्रिया बसिरहनुपर्छ. जस्तो छ सात महिनामा एकचोटि अनि हामीले त्यो एउटा टिप कन्ट्याक्ट गरिरहेको हुन्छौँ उनीहरूलाई सम्पर्कमा लिइरहने र लिइरहने प्रक्रियाहरूमा, जस्तो उसले फोन गर्ने, उसलाई हामीले भेट्ने, अनि यस्तो भयो भने उहाँहरू अलिकति थोरै चाहिँ अझै फ्रिडम र अझै एउटा लागु पदार्थ रहित जिन्दगी जिउन सहज हुन्छ।
हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ। यति बेला विजय एफएम सुन्ने तमाम श्रोताहरू र जुन पनि अभिभावकहरू हुनुहुन्छ, उहाँहरूको आफन्ती आफ्ना घर परिवारका सदस्यहरू लागु पदार्थ दुर्व्यसनीमा फँसिरहनु भएको छ भने उहाँहरूलाई चाहिँ के सुझाव सल्लाह दिन चाहनुहुन्छ?
लागु पदार्थ त्यस्तो त चाहिँ फँसिरहनु भएको छ भने हामी चितवन फाउन्डेसन नेपालको तर्फबाट तपाईँको पारिवारिक अवस्था भन्नुहोस्, तपाईँहरूलाई परिवारमा के छ समस्या भन्नुहोस्, त्यो समस्याअनुसार तपाईँहरूलाई हामी उपचार दिनको लागि हरदम तयार छौँ। र त्यो अवस्थामा तपाईँलाई पैसा कमी कमजोरी छ भने हामीलाई जानकारी गराउनुहोस्, अनि सबै कुरामा हामीलाई सर्वप्रथम त तपाईँको आर्थिक अवस्था जानकारी गराउनुहोस्, गराउन नसक्ने छ अथवा के छ, उसले के भएर त्यो काम फेरि दोहोऱ्याएको हो, त्यो सबै कुरा हामीलाई जानकारी गराउनु भयो भने हामीलाई पनि सजिलो हुन्छ। र तपाईँहरूले उपचारमा चाहिँ यो नसामा नडुबाइकन उपचारमा लाग्नुहोस् भन्नको लागि सबैमा यो प्रेरणा दिन चाहन्छु।
व्यस्त समयको बावजुद पनि हामी स्टुडियोसम्म आएर यहाँका विचारहरू राखिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद तपाईँलाई पनि यहाँसम्म एउटा बोलाएर मलाई थोरै विचार राख्ने मौका दिनुभयो। फेरि पनि विजय एफएमलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु।
यिनै कुराकानी सँगसँगै कार्यक्रम हातेमालोको अन्त्यतिर आइसक्यौँ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो, सुझाव सल्लाह र प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम हातेमालो विजय एफएम 101.6 गैंडाकोट 8 नवलपरासीको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ। हस्त, आजलाई कार्यक्रम हातेमालो यति नै। यतिन्जेल कार्यक्रम सुनिदिनुभयो तपाईँलाई धन्यवाद, र मलाई प्राविधिक कक्षबाट साथ दिनुहुने मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद भन्दै कार्यक्रम हातेमालोमा एउटा चेतनामूलक आवाज छोड्दै म पुष्कर अधिकारी पनि बिदा हुन चाहन्छु। हस्त, नमस्कार।
मेरो एउटा बिन्ती छ, व्यर्थैमा जीवन नफालौँ, नसामा डुबेर भविष्यको कर्णधार हौँ हामी, गर्नु छ देशको निमित्त मरि मेटेर, त्यसैले नडुब नसाको सागरमा तिमी, नडुब नसाको सागरमा तिमी, नडुब नसाको सागरमा तिमी।